الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
مدنی چینل کے ناظرین پروگرام بچوں کے مسائل لیے حاضر ہوں آج بچے اپنے ساتھ کچھ نہ کچھ سوالات لے کر ہی آئے ہوں گے سنتے ہیں کیا سوالات ہیں کوشش کروں گا کہ جتنا بن پڑے بہتر سے بہتر سوالات کے جوابات دیے جائیں تاکہ بچوں کے مسائل بھی ہم تک پہنچیں اور ان کا حل بھی کسی حد تک ہم تک پہنچ سکے مدنی چینل کا یہ بچوں کا سلسلہ اور اس کے علاوہ اور بھی دیگر بچوں کے پروگرام یہ خود بھی دیکھیں اور اپنے بچوں کو بھی بیٹھ کر دکھائیں انشاءاللہ عزوجل اس سے ہمارا گھر امن کا پیار کا محبت کا ادب کا احترام کا گہوارہ بنے گا انشاءاللہ عزوجل صلوا علی الحبیب صلی اللہ تعالی علی محمد جی بچوں کون آغاز کرے گا
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
میرا نام منیر احمد عطاری ہے نگران شورا میرا آپ سے یہ سوال ہے کہ جب ہم مسجد میں نماز پڑھ رہے ہوتے تو بہت سے انکل ہمیں پیچھے بھیجتے ہیں اور کبھی وہ ڈانٹ بھی دیتے ہیں ایسا کیوں ہے
اس میں بیٹا دونوں طرف سے تھوڑی سی معلومات کی کمی ہے پہلی معلومات کی کمی ظاہر کہ بچوں کو پتہ ہونا چاہیے کہ ہمیں نماز میں کہاں کھڑا ہونا ہے اس میں بڑوں کو اسپیشلی والد کو یا سرپرست کو چاہیے کہ وہ بیٹا بچوں کو بتائیں کہ بچوں کی صف کہاں بنتی ہے نابالغ بچے کہاں کھڑے ہو سکتے ہیں کہاں کھڑے نہیں ہو سکتے کون سا نابالغ بچہ کب کہاں کھڑا ہو سکتا ہے کب کہاں کھڑا نہیں ہو سکتا اس کے بیٹا شریعت کے احکام ہیں تو اگر یہ احکام ہمیں پتہ ہوں بلکہ مسجد میں داخل ہوتے وقت یا داخل ہونے سے پہلے ہی بڑے کو چاہیے تھا کہ وہ بچے کو بتا دے کہ بیٹا بچے ہیں ابھی آپ کی عمر اتنی ہے تو آپ یہاں پر کھڑے ہونا تاکہ اس کے بچپن سے ہی تربیت ہو جائے کہ میں نے نماز کہاں پر کھڑے ہو کر پڑھنی ہے اب اگر کوئی مثال کے طور پر بچہ صف کے بیچ میں کھڑا ہو گیا جبکہ اس کو نہیں کھڑا ہونا چاہیے تھا اس کے اپنے اپنے احکام ہیں تو کون سا بچہ کہاں کس طرح کھڑا ہو سکتا ہے آئیے آپ کو اس کی تحریر بھی دکھاتے ہیں اور اس کی آواز بھی سناتے ہیں
یاد رہے ایسے ناسمجھ بچے جن سے ناپاکی کا گمان غالب ہو انہیں مسجد میں لانا ناجائز و گناہ ہے اور اگر ناپاکی کا محض شک ہو تو گناہ تو نہیں مگر بچنا بہتر ہے اور جو بچے نماز پڑھنا ہی نہ جانتے ہوں انہیں صف میں کھڑا نہ کریں کیونکہ اس طرح کھڑے ہونے سے ضرور صف میں گیپ ہوگا اور صف میں گیپ ناجائز و گناہ ہے لہٰذا انہیں ہرگز مردوں کی صف میں کھڑا نہ کیا جائے صف مکمل کرنے کا دھیان رکھا جائے اور بچوں کی صف سب سے آخر میں بنائی جائے اور اگر سمجھدار بچہ ایک ہی ہو اور وہ نماز پڑھنا بھی جانتا ہو تو وہ بڑوں کے ساتھ ہی صف میں کھڑا ہوگا
صلو علی الحبیب صلی اللہ تعالی علی محمد یہ تھے مختصر سے احکام نماز میں بچوں کو کہاں کھڑا ہونا چاہیے اور کون سا بچہ کب کہاں کھڑا ہو سکتا ہے اب رہی بات اس کی کہ بچہ کھڑا ہو گیا تو بعض وقت واقعی ہے انہوں نے صحیح توجہ دلائی ہے کہ جس بے دردی کے ساتھ جھاڑ کر ہاتھ پکڑ کر ہمارے بڑے ان کو پیچھے ہٹاتے ہیں اللہ 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 اس سے تو اللہ نہ کرے اگر یہ اس کا دل ایسا ٹوٹ گیا نہ مسجد سے دور ہو گیا تو کتنا بڑا مطلب کہ یہ ایک مسئلہ ہو جائے گا نا یہ بچہ مسجد کی طرف معاذ اللہ دور نہ آئے تو کتنی بڑی یہ بہت بڑی آزمائش ہے تو میری تمام تر بڑوں سے یہ درخواست ہے کہ مہربانی کر کے شفقت پیار و محبت کے ساتھ اس کو آپ ڈیل کریں. اور اس میں مجھے یاد پڑ رہا ہے امیر اہل سنت نے باقاعدہ اس کے سوال پر ایک بڑا خوبصورت جواب دیا تھا اور اپنا واقعہ بھی بیان کیا. اب وہ واقعہ میں بیان کروں اسے کتنا اچھا ہوگا. وہ واقعہ اب امیر اہل سنت ہی کی زبانی اگر سن لیں کہ کیا ہوا, اور ساتھ یہ بھی پتہ چل جائے گا اگر بچہ صف کے بیچ میں کھڑا ہو جائے تو اس وقت ہمیں کیا کرنا چاہیے. آئیے آپ کو امیر اہل سنت کی زیارت بھی کراتے اور ان کی آواز بھی سنواتے ہیں.
ایک بار چھوٹا تھا میں, شروع سے ہمارے محلے میں وہ 12 ربیع الاول شریف عید میلاد النبی بال مبارک کی زیارت ہوتی تھی تو میں پہنچ جاتا تھا. تو اب وہ زہر کی نماز تک ہوتی تھی, زہر کی نماز سے پہلے صلاۃ و سلام ہوتا تھا تو اپنے صلاۃ و سلام سے بالکل گھس گھسا کر آگے بالکل مائک کے پاس, مائک تو کون دے گا اپنے کو, پڑھتا تھا صلاۃ و سلام جیسا آتا تھا. اب وہ صفیں بننے لگی کہ سنت نے زہر کی, اپنے کھڑے ہو گئے پہلی سب میں, ایک سفید ریش بزرگ نے دیکھا یہ میرا کانڈا پکڑا بازو ہے چہل کر کے میرے کو پیچھے ہی گھسیٹ کر پیچھے بھیج دیا. یہ نفرت ایسی یاد ہے مجھے, مجھے میرے رب نے بچایا ورنہ میں کہیں تھیٹر میں جا کے گرتا, کہیں بدماشوں کی ٹولیوں میں جا کے گرتا. میرے رب نے بچا لیا میں مسجد میں ہوں, ورنہ یہ ننھا سا دل خدا کی قسم ایسا ٹوٹا کہ جس کی. میں نے اس بزرگ کو سفید ریش داڑھی والے کو بارہا معاف کیا ہے, میں نے معاف کیا ان کو, اللہ بیچاروں کو مغفرت کرے. اب تو زندہ رہنے کا کوئی تصور نہیں ہے ان کا, کوئی 60 سال پرانی بات ہوگی یار, اب تو وہ کہاں زندہ ہوں گے. بالکل سفید ریش بزرگ تھے, بوڑھے تھے, لیکن یہ کتنی بے احتیاطی کی ایک آدمی ایک بچے کا اتنا بیچاروں نے دل توڑا, اس سے خدا جانے وہ کتنوں کا دل توڑتے ہوں گے. میرا حق نہیں تھا پہلی سب میں مجھے کھڑا نہیں ہونا چاہیے, اب مجھے بھی شعور آ چکا ہے, اس وقت نہیں تھا شعور, تو مجھے پیار سے بھی پیچھے بھیجا جا سکتا تھا. بیٹا اب بڑے ہوں تو یہاں پہلی سب میں نہیں امام کے مسلے پر کھڑے ہو جانا, اللہ تمہیں توفیق دے. تو ابھی ہاں چاچا کو, پہلے چاچا بولتے تھے, ابھی چاچا کو یہاں کھڑے رہنے دو, اب انکل بول دے اور کیا, ابھی انکل کو کھڑے دو, انکل بڑے ہیں. ہاں بیٹا اب ادھر پیچھے نماز پڑھو, شاباش جلدی بیٹا, یوں کر کے بھیجتا تو شاید پھر بھی مجھے یاد رہتا, میں دعاؤں سے نوازتا ان کو. اب بھی میری دعائیں کہ بیچارے بے حساب بخشے جائیں, ان کے گناہ معاف ہوں.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. تو اللہ نے چاہ تو آپ ان ارشادات پر عمل کریں گے, ان احکام پر عمل کریں گے تو بچوں کی بھی تربیت ہو جائے گی. اب ظاہر ہے بچوں کے مسائل ہے, تو بچوں آپ کو پتہ چل گیا ہوگا کہ آپ کو کہاں کھڑا ہونا ہے کہاں کھڑا نہیں ہونا, اور اس میں بڑوں کو بھی امید کرتا ہوں کہ یہ سمجھ آ گئی ہوگی یا پتہ چل گیا ہوگا کہ اگر بچے اس طرح کھڑے ہو جائیں تو کیا کرنا چاہیے, بڑوں کی کیا ذمہ داری ہیں. سر بیٹا مسائل اس وقت پیدا ہوتے ہیں کہ جب ہم تربیت نہیں کرتے. اب مثال دیتا ہوں, آپ یہاں آئے ٹھیک ہے, تو یہاں یہ اسٹوڈیو ہے, ہم یہاں ریکارڈنگ کر رہے ہیں, تو کیا یہاں آنے سے پہلے آپ کو کچھ یہاں کیسے بیٹھنا ہے, کیا پوچھنا ہے, کیا کرنا ہے, کب آنا ہے, یہ سب سکھایا گیا؟ کس کس کو سکھایا گیا ہاتھ اٹھائے, ہاتھ اٹھائیں, کس کس کو سکھایا گیا؟ اچھا آپ کو بھی سکھایا گیا, آپ کو بھی, ٹھیک ہے, دونوں رائٹ لیفٹ دونوں سکھایا گیا. اگر آپ کو سکھایا نہ جاتا, آپ کو بھائی آ جانا کچھ پروگرام ریکارڈ ہوگا, تو اب آپ کو پتہ ہی نہیں ہے کہ کیا ہوگا کیسے ہوگا, بیٹھنا کیسے ہے, پوچھنا کیسے ہے, پہلے کس کی باری ہے بعد میں کس کی باری ہے نا بیٹا. اب سوچئے میرے مدنی چل کے ناظرین, ایک اسٹوڈیو میں آدھے پونے گھنٹے کی ریکارڈنگ ہے, اس ریکارڈنگ کی پریپریشن ہے, بچوں کو مینٹلی طور پر پریپیئر کیا جاتا ہے, ایڈوانس میں انہیں بتایا جاتا ہے, مینر سکھائے جاتے ہیں, آداب سکھائے جاتے ہیں, سوال جواب کے انداز سکھائے جاتے ہیں, مائک کس کو کب پکڑنا ہے, کس کو کب نہیں لینا, کب بولنا ہے کب نہیں بولنا, آلموسٹ کچھ نہ کچھ ٹریننگ سیشن سے گزار کر بچوں کو یہاں لا کر بٹھایا جاتا ہے. اور پھر میں بھی حاضر ہوتا ہوں, یعنی میرے سامنے سب نہیں ہوتا تو مجھے یہ بھی نہیں پتا کہ بیہائنڈ دا سین کیا کیا ہو رہا ہوتا ہے, لیکن جب میں آ کر ان کے ساتھ ریکارڈنگ کرتا ہوں تو ان کا انداز, ان کا ایٹیٹیوڈ, ان کے کوشچن آنسر مجھے یہ بتا رہے ہوتے ہیں کہ دے ٹرینڈ, ان کی تربیت ہوئی ہوئی ہے. اب کسی نے کتنا لیا کتنا نہیں لیا یہ ایک الگ ٹاپک ہے, بٹ بیہائنڈ دا سین کام ہو رہا ہے. یہ ایک اسٹوڈیو کی میں نے آپ کو تھوڑی سی اسٹوری بیان کی ہے, یہ بیک گراؤنڈ بیان کیا, یہ اسٹوڈیو ہے, ٹھیک ہے, یہ کوئی مطلب اسٹوڈیو ہے خالی, کوئی مطلب ایک نارم ایک جگہ ہے. اگرچہ جامعۃ المدینہ کی چھت پر ہی ہم نے یہ اسٹوڈیو بنایا ہوا ہے, لیکن سمجھانے کے لیے عرض کر رہا ہوں, مگر یہ مسجد نہیں ہے. یہ جہاں بھی ہم بیٹھے ہیں, یہ مسجد جس کو اللہ کا گھر ہم کہتے ہیں, یہ وہ نہیں ہے. ایک آدھے پونے گھنٹے کا پروگرام ریکارڈ کرنا ہے, بچوں کی اتنی تربیت ہو رہی ہے, جب آپ اپنے بچے کو مسجد میں لے کے جائیں گے تو اس کی تربیت نہیں کریں گے, احکام نہیں سکھائیں گے, انہیں آداب نہیں سکھائیں گے, کیا ہم نہیں سیکھیں گے کہ کس بچے کو لے جانا چاہیے, کس بچے کو نہیں لے جانا چاہیے؟ اور ڈیفینیٹ, تو یہ کوشش کی ہے کہ مسجد کے جو امام اسلامی بھائی ہیں وہ بھی وقتاً فوقتاً اپنے نمازیوں کو آگاہ کرتے رہیں. کرتے ہوں گے آپ, مسجد کرتے رہیں, پرابلمس ہیں مساجد کے اندر اور بچوں کے ساتھ وہ سلوک ہو جاتا ہے کہ جو نہیں ہونا چاہیے, اور بچے وہ کام کر رہے ہوتے ہیں جو نہیں ہونا چاہیے, کیونکہ دونوں طرف سے تربیت کی کمی ہے. اللہ کرم کرے اور ہم سب کو دین اسلام اور اخلاق کے جو معاملات ہیں اس کو سیکھنے, سمجھنے, عمل کرنے کی توفیق عطا فرمائے. تو ایک سوال بڑا کمپریہنسیو تھا, میں مبارکباد دیتا ہوں اپنے مدنی چینل کی اس ٹیم کو جنہوں نے اتنا خوبصورت سوال تیار کروایا اور ماشاءاللہ بچے نے کیا, اور اللہ میرے اس جواب کو بھی اپنی بارگاہ میں قبول فرمائے. میں نے کوشش کی کہ آپ کو شریعت کے احکام کے ساتھ ساتھ ہمیں سنت کا پیارا انداز اور ان کی باتیں بھی پتہ چل جائیں, اور انشاءاللہ اس سے ہمارے اس پروگرام میں اور خوبصورتی اور حسن اور جاذبیت اور نکھار پیدا ہوگا انشاءاللہ. صلو علی الحبیب صلی اللہ تعالیٰ علیہ وسلم. بٹ آپ کلیئر ہوئے کہ کچھ اور کنفیوژن ہے؟ اس یہ جو میں نے بیان کیا ہے اس پر آپ کے ذہن میں اگر کوئی بھی سوال ہے اس ٹاپک پر, ٹھیک ہے, وہ پیچ دوسرے جو آپ کو سوال سکھائے گئے بتائے گئے اس کے علاوہ کی بات کر رہا ہوں, اگر اس جواب میں اگر کوئی آپ کو کنفیوژن ہوئی ہے, کیونکہ جواب آپ کو توجہ سے ہی سننا چاہیے جو میں جواب دیتا نا بیٹا, تاکہ یہ بھی ہماری معلومات میں انشاءاللہ اضافے کا سبب بنے گا. تو اب اس سے اگر کوئی ریلیٹڈ سوال آپ کے ذہن میں پیدا ہوا ہو, جو ریکارڈیڈ ہے, تو اگر کوئی سوال اگر ریلیونٹ یا پراپر نہیں ہوا تو اس کو ایڈٹ کر دیں گے, اور اگر ریلیونٹ ہوا, پراپر ہوا, صحیح ہوا, جواب بھی صحیح ہوگا تو اس کو آن ایئر کر دیں گے. تو کلیئر ہوا یہ ٹاپک, نماز, صف, بچے؟ انشاءاللہ آپ بھی احتیاط کیجیے گا, آپ جب یہ پروگرام دیکھیں گے تو آپ کے سامنے کئی احکام آ جائیں گے, ٹھیک ہے بیٹا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. جی اب پہلے رائٹ سے ہوا تھا, اب لیفٹ کی طرف جاتے ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی بیٹا.
میرا نام محمد حسن اتاری ہے, نگرانی شورا. میرا آپ سے سوال ہے, صبح صبح ناشتہ کرنے پر اتنا زور کیوں دیا جاتا ہے؟ صبح دل ہی نہیں چاہتا, اگر اسکول سے آ کر کھا لیں تو کیا مسئلہ ہے؟
تھوڑا سا بیٹا روٹین بنائیں. میڈیکلی طور پر جو میں نے پڑھا ہے وہ یہ بیٹا کہ ناشتہ جو ہے نا وہ صحت مند اور انرجیٹک ہونا چاہیے, کیونکہ ہم جب سو کر اٹھتے ہیں نا تو اٹھنے کے بعد ہمیں کئی گھنٹوں تک ورکنگ کرنی پڑتی ہے نا, کام کرنا پڑتا ہے. ایون بچہ ہو یا بڑا ہو, اسکول, مدرسہ, آفس, کالج, کام, ٹھیک ہے نا. تو آپ بھی جب بیٹا گھر سے نکلتے ہیں تو 10 گھنٹے 7 گھنٹے 8 گھنٹے کے بعد واپس آتے ہیں, تو اس وقت یہ چیزیں زیادہ فائدے مند ہیں. اگر ناشتہ بہتر ہوگا, تھوڑا مطلب کہ انرجیٹک ہوگا, اس میں توانائی اچھی ہوگی, تو جب آپ جائیں گے تو وہ چیزیں آپ کو کام دیں گی, ٹھیک ہے. کیونکہ پھر جب آپ اسکول سے یا کسی مدرسے سے واپس آتے ہیں بیٹا تو پھر آپ کو سونا ہوتا ہے نا, اب آپ کھانا کھا کے سو جائیں گے. اب دیکھیے کہ جتنی کوشش, مشقت, اسٹرگل, محنت آپ صبح گھر سے نکلنے کے بعد کرتے ہیں, وین میں جانا ہے, اترنا ہے, چڑھنا ہے, یا دار المدینہ ہے, یا اسکول ہے, یا کوئی مدرسۃ المدینہ ہے, جامعۃ المدینہ ہے, جو بھی ہے کوئی ورکنگ ہے آپ کی, تو وہ 6-7 گھنٹے آنا, اٹھنا, بیٹھنا, چڑھنا, اترنا ایک کام ہے نا بیٹا. تو اس میں یہ ساری چیزیں جلدی ہضم بھی ہو جاتی ہیں اور یہ صحت دیتی ہیں, اس لیے ناشتے کو ویسے ہی امپورٹنس دی گئی ہے کہ ناشتہ اچھا ہونا چاہیے. لوگ کہتے ہیں ناشتہ ہیلدی کرے, آئی ڈونٹ نو کہ ہیلدی کا لفظ استعمال کرنا چاہیے یا نہیں, لیکن انرجیٹک کریں, توانائی والا کریں تاکہ آپ کو طاقت ملے. پھر آنے کے بعد جب آپ کو جب دوپہر کو آتے ہیں تو دوپہر کو لنچ ناشتے سے تھوڑا لائٹ ہوگا, کیونکہ اب آپ نے ریسٹ کرنا ہے. और ब्रेकफास्ट ये भी लाइट होगा, लोग रात का खाना दबा कर खाते हैं ना, और तो खाते अब रात रात को क्या काम करना है, रात तो बैठेंगे सो जाएंगे, लेकिन रात को मेहनत नहीं है, मुशक्कत नहीं है। मुशक्कत कब है? अर्ली इन द मॉर्निंग है व्हेन वी गेट अप। तो जब हम उठते हैं इसके बाद 6 घंटे 7 घंटे 8 घंटे ऑलमोस्ट 10 घंटे तक आपको कंटिन्यू रहना पड़ता है। तो दैट टाइम वी नीड एनर्जेटिक फूड, हमें एक तवानाई वाला खाना ये जरूरी होता है, इससे सेहत भी अच्छी होती है। तो नाश्ता नाश्ते के अच्छा हो उल्टा गया है, नाश्ता हल्का, दोपहर का खाना थोड़ा भारी, रात का खाना फुल भारी। ओके, तो फिर बंदा हो जाता है पूरे के पूरा भारी तो ये चीजें हो जाती है। तो ये हम रिवर्स चल रहे हैं, हमें पॉजिटिव होना चाहिए, हमें इसको सीधा लेकर चलना चाहिए। तो मेरी तमाम बच्चों से भी, स्पेशली पेरेंट्स से भी, और मुझे भी जब ये बात पता चलिए तो मैं कोशिश करता हूँ कि उठने के बाद का जो मामला है अब ये एक प्रैक्टिस से होगा, अभी अभी फौरन नहीं होगा, हमारी आदत नहीं उठने का, हमें भूख ही नहीं लगती। क्यों भूख? अच्छा, उठने का भूख क्यों नहीं लगती? शायद हो सकता है कि इसकी एक वजह है, कुछ सोने से पहले हमने हैवी फूड ले लिया। जब हमने सोने से पहले हैवी फूड ले लिया तो अब सोते हुए तो खाना क्या हजम होगा, वो फिर मतलब वो बोझी है और फिर वो मसाइल ही पैदा करेगा। उठने के बाद कहते हैं तबीयत भारी है या पेट भारी है या भूख नहीं लग रही, तो इसमें यही होता है कि रात का खाना जल्द खाना चाहिए। और मिसा का तो हमारे प्रैक्टिस मगरिब के बाद खा ले, ईशा के फौरन बाद खा ले, 8-9 बजे खा लिया, अब उसके बाद फिर मतलब के कोई ऐसी हैवी गिजाओं से बंदा अवॉइड करे। और फिर अमूमन प्रैक्टिस से ये लोग 11-12 बजे जैसे जल्दी सो जाते हैं। अब सुबह जब आप उठेंगे और आपने खाना ही मतलब 8-9 बजे खाया है, तो सुबह 8-9 बजे आपको 12 घंटे हो गए, आपको इंशाल्लाह भूख लगेगी, और उस टाइम पर आपका मैदा भी सही होगा, आपका इंशाल्लाह हाजमा भी सही होगा। अच्छा, अब ये बाज़ों की प्रैक्टिस होती है कि उनकी रात की ड्यूटीज होती हैं, रात के काम करते हैं, तो वो सुबह सोते हैं, तो ये समझेगी उठने के बाद, क्योंकि उठने के बाद 7-8 घंटे सोने के बाद जब आप फ्रेश होते हैं और जब आप बाहर निकलने की तैयारी करते हैं, इवन कि आप आफ्टरनून में निकलते हैं, इवन मॉर्निंग में निकलते हैं, या इवन इवनिंग में निकलते हैं, वॉट एवर जो आपकी प्रैक्टिस होती है, रूटीन होती है, बेस्ट रूटीन इज मॉर्निंग। ठीक है, तो जो आपकी रूटीन होती है उस वक्त उठने के बाद निकलने से पहले एनर्जेटिक फूड लेने को मेडिकली रिकमेंड किया गया है, मेडिकली तौर पर इसको बाकायदा इसको बयान किया जाता है कि आप इसको इस तरह, जो मैं अर्ज कर रहा हूँ ये मैंने डॉक्टरों से और मेडिकली पॉइंट ऑफ व्यू पे जो सीखा समझा, और कुछ आर्टिकल्स मैंने इस मौजू पर बाकायदा पढ़े हैं, स्टडी की है, उसका जो एक समअप है, जो उसका निचोड़ है, वो मैंने आपके सामने बयान करने की कोशिश की है। तो बच्चों को भी चाहिए कि जो मैंने कहा है उस पर गौर करें। तो नाश्ता बेटा
सही है,
रात को पितोड़ा जल्दी खा लेंगे, जल्दी सो जाएंगे, तो सुबह इंशाल्लाह अल्लाह की रहमत से डेफिनेट भूख लगेगी। अच्छा, फौरन नहीं हो जाएगा, थोड़ा सा रूटीन बन जाएगी, तो चंद दिनों में इंशाल्लाह फिर आपको सुबह भूख लगेगी इंशाल्लाह। जी बेटा,
यानी सर बाज़ बच्चे जो है वो जब बड़े खा रहे होते हैं तो उस वक्त नहीं खाते, वो बाद में खाते, जैसे लेट नाइट हो गया रात की 2 बजे तब उनको भूख लगती है, फिर अपनी मम्मी को उठाते हैं या फिर अब्बू को कि अब खाना है, भूख चाहिए, तो फिर वो दूसरों को टेंशन देते हैं।
तो रात को 2 बजे वाला बच्चा कौन सा बेटा?
बाज़ बच्चे
हैं रात को 2 बजे वाले, वो बच्चे तो 2 बजे वाले नहीं होते, बड़े होते हैं
बच्चे। निगरानी शुरा उनको रात को तो खाते हैं लेकिन फिर बाद में उनको थोड़ी भूख लगती है।
और उठे हुए तो भूख लगेगी ना बेटा, सो आएंगे तो थोड़ी भूख लगेगी, नींद में लगती है भूख तो अगर नींद में भूख लगती है तो अपने डॉक्टर से बात करें। जब सो गए तो सो गए, तो ये बस रूटीन ना होने की वजह से। अच्छा, अब अगर फॉर एग्जांपल देखिए, अब गलत रूटीन रखेंगे ना, तो जैसे कि हमारे मुबीन भाई ने हमसे पूछा कि ये चीज़ होती है, तो ये बेटा एक रॉन्ग और एक रूटीन की वजह से हो जाता है। अब देखिए, अगर बिलफर्ज ऐसा हो तो रात को 1:30-2 बजे अपनी नींद भी डिस्टर्ब, लाइट जलाएंगे औरों की नींद भी डिस्टर्ब, दरवाज़ा खोलेंगे दरवाज़ा बंद करेंगे तो सबके आराम में भी खलल आएगा, और रात को 1:30-2 बजे अम्मी को उठाएंगे। अब अम्मी तो बेचारी है ना बेटा, अम्मी की वर्किंग को थोड़ा देखें कि अम्मी सुबह 8-9 बजे नॉर्मली ये बेचारी काम पर लगती है, शुरू करती है, तो तो किचन, तो कपड़े, तो बर्तन, तो पकाना, तो फिर हमारा टिफिन तैयार करना, तो फिर अब्बू का टिफिन तैयार करना, तो कभी भाइयों का टिफिन तैयार करना, कभी बहनों का ख्याल रखना, बेटियों का, ठीक है ना, ये सब करती है। फिर हम आते हैं तो फिर हमारे लिए कपड़े तैयार होते हैं, फिर हम जो कपड़े उतारेंगे पहनेंगे तो उनको वॉशिंग की तरफ भेजना, फिर हमारे लंच तैयार करना, फिर घर की साफ सफाई, डस्टिंग वगैरह सब करना। और बेचारी 8-9 बजे काम शुरू करे और रात को 11-12 बजे भी अगर बेचारी आराम ना करे तो फिर अम्मी बीमार तो हो जाएगी ना, है ना। तो अम्मी जिस तरह हमें रात, हमें भी तो थकते तो नींद चाहिए, अम्मी को भी नींद चाहिए होती है, अम्मी को भी आराम की जरूरत होती है। तो हमें भी सोचना चाहिए कि अम्मी भी एक इंसान है, जिस तरह हमारी मशीन जब काम करते करते थक जाती है तो अम्मी की भी मशीन थकेगी। लेकिन चूंकि माँ होती है ना बेटा, माँ बड़ी एनर्जेटिक होती है, माँ बहुत एनर्जेटिक होती है, माँ में बड़ी ताकत होती है। अब देखो हम थक जाते हैं, अब देखो अम्मी नहीं थकती होती, मतलब थकती तो होगी, अपना थकने का इजहार कितना कम करती है। अम्मी पानी दो, हालांकि हम खड़े होकर पानी पी सकते हैं ना मोबिन भाई, लेकिन हम पानी फिर भी अम्मी से मांगते हैं। अम्मी खाना दो, अगर जब दस्तरखान बिछा सकते हैं फिर भी दस्तरखान अम्मी बिछाती है। हम प्लेट लगा सकते हैं लेकिन प्लेट कौन लगाती है? अम्मी। अच्छा, हम खाना खा चुके तो खाना खाकर हम दस्तरखान उठा सकते हैं, प्लेट उठा सकते हैं, रख सकते हैं ना। चले कोई भारी चीज ना उठाएं, सालन चावल बच्चे ना उठाएं, आप में से तो बाद उठा भी सकते हैं, ठीक है, अगर अम्मी अबू इजाजत दें तो। ये सब हम कर सकते हैं लेकिन हम नहीं करते। हम खाना खाते हैं, ऊपर सोफे पे जाकर बैठ जाते, अम्मी पानी दो, अम्मी चाय दो, ठीक है। अब अम्मी अम्मी मुलाजिमा तो नहीं है ना बेटा, अम्मी माँ तो माँ होती है ना
जी।
तो आप एक काम करें बेटा, एक तो आउट ऑफ रूटीन अम्मी को या अबू को या किसी को भी तकलीफ नहीं देनी चाहिए, राइट, अंडरस्टैंड, समझ गया बेटा। सेकंड, जो काम हम कर सकते हैं ना अम्मी की इजाजत से, अम्मी अबू की इजाजत से, वो काम हम करें। और नियत क्या करेंगे कि मैं अपने अम्मी अबू को राहत पहुंचाऊंगा। क्या नियत करेंगे? मैं अपने अम्मी अबू को क्या पहुंचाऊंगा?
राहत,
आसानी पहुंचाऊंगा, राहत पहुंचाऊंगा, इनका दिल खुश करूंगा। क्या करूंगा?
दिल खुश।
क्यों दिल खुश करूंगा? कि इससे मुझे इनकी दुआएं मिलेंगी। जब दुआएं मिलेंगी तो दुआओं से मेरा रब राजी होगा, इनका खुश दिल खुश होगा तो मेरा अल्लाह राजी होगा, तो मेरी दुनिया भी अच्छी होगी और मेरी आखिरत भी अच्छी होगी। तो ये करना है, ठीक है बेटा। तो इस तरह अम्मी के काम करेंगे, अब्बू के काम करेंगे। अब्बू को तो खैर पानी नहीं मांगते, फिर अब्बू को जोरी देंगे, ठीक है। कभी बोला अबू जरा गिलास पानी तो पिलाना, फिर जो अब्बू है ना, अबू फिर अबू होता है। अब अब्बू तो अम्मी की भी तो बेटा रिस्पेक्ट है, इज्जत है ना, बहुत है रिस्पेक्ट इज्जत अम्मी की। तो अब चूंकि अम्मी का इतना रोब नहीं होता, अब्बू का रोब होता है। जिस तरह हम अब्बू को बेटा पानी भर के पिलाते हैं ना, आप नॉर्मली अब्बू को पानी भर के पिलाते होंगे
जी।
अम्मी को कम, कभी कभी कोई कोई अम्मी को पिलाए। अम्मी की बेटा बहुत मेहनत होती है, अम्मी बहुत काम करती है हमारा, ठीक है ना। फिर हमारा ये करती है, हमारे अब्बू का भी करती है,
बिल्कुल,
है ना। हम आप जब छोटे होते थे ना, तो जब आप रोते हो गए ना, तो अम्मी आपको चुप कराती थी, और इस तरह चुप कराती होगी कि आपके अब्बू की भी आंख ना खुले, क्योंकि इनको ऑफिस पे जाना होता था। तो अम्मी पहले आपको स्कूल या मदरसा या कहीं भेजती है, उसके बाद फिर आपके अब्बू के लिए टिफिन तैयार करती है, नाश्ता तैयार करती है, वो चले जाए काम करती है। नो डाउट अब्बू भी बहुत मेहनत करते हैं, काम करते हैं, ऑफिस पर जाते हैं, जॉब करते हैं, धूप में होते हैं, थकन बीमारी सब करते हैं। अब्बू की अपनी इंपॉर्टेंस है, मगर अम्मी की भी बेटा अपनी इंपॉर्टेंस है। मेरी रिक्वेस्ट है तमाम बच्चों से कि जितना हो सके, ये बच्चियों से भी मेरी दरख्वास्त है, जितना हो सके अम्मी को सपोर्ट करें और अम्मी का काम बांटें, और कोशिश करें कि अम्मी को आप पानी पिलाएं। अम्मी आप बैठे, मैं पानी लाता हूँ, कौन कौन कोशिश करेगा? देखिए पक्की नीयत, नीयत दिल के इरादे को कहते हैं, ठीक है बेटा। नीयत क्या कहते
हैं?
पक्की नीयत होनी चाहिए कि मैं इंशाल्लाह, ये मैंने आपको इतना हेवी काम नहीं दिया। आप जिस जो आपकी उम्र के बच्चे हैं या जो मुझे सुन रहे हैं देख रहे हैं, अगर आप चाहेंगे तो हो जाएगा। अब क्या आप खाने पर बैठे हैं, प्लेट नहीं है, अम्मी प्लेट तो ले आओ। अरे बेटा उठ के प्लेट खुद ले लो। आप बोलोगे हमको पता नहीं है, आपको आपकी कॉपी का पता है, बैग का पता है, पेंसिल का पता है, रबड़ का पता है, तो प्लेट का भी पता होना नहीं है। तो मम्मी से पूछना, अम्मी प्लेट कहाँ रखी हुई है, चम्मच कहाँ रखी हुई है, गिलास कहाँ रखा हुआ है। ठीक है बेटा, तो ये तमाम तर मदनी चैनल पर देखने सुनने वाले बच्चों, अम्मी का साथ देना, अम्मी का हाथ बटाना, अबू का भी हाथ बटाना, इनको खुश करना है, इनको राजी करना है, घर के काम खुद करने हैं, जितना अम्मी अबू से पूछ लें, अम्मी अबू से मशवरा कर लें, ठीक है, और जैसा अम्मी अबू कहें वैसा करें, इनकी दुआएं लें। इंशाल्लाह बेटा दुनिया भी अच्छी होगी, आखिरत भी अच्छी होगी, पता है आपका जहन भी अच्छा हो जाएगा, अल्लाह ने चाहा तो आपका जहन अच्छा हो जाएगा, आपकी सेहत अच्छी हो जाएगी, आपको लोग इज्जत करेंगे। जिनको हम माँ बाप के बेटा दुआएं लगती है ना, तो लोग इनकी इज्जत करते हैं, बहुत इज्जत करते हैं। माँ बाप की दुआओं में बड़ा असर होता है, माँ बाप जब दुआ देते हैं ना तो बहुत कुछ हो जाता है। मुझे एक वाक्य याद आ गया, सुनो। एक बेटी का, एक बच्ची का सुबह पेपर था, रात उनकी अम्मी बीमार हो गई। सुबह पेपर था, इम्तिहान था, रात अम्मी बीमार हो गई। अब इन्हें रात को पेपर की तैयारी करनी थी, एग्जाम की तैयारी करनी थी, वो क्या रात भर उन्होंने क्या किया, अम्मी की खिदमत की, अम्मी की खिदमत की, अम्मी को दवाई दी, रात इसी में निकल गई, जागते जागते इसने रात निकाल दी। अब सुबह इम्तिहान देने के लिए पेपर देने जाना था, बेचारी जाग जाग कर पेपर देने चली गई। अब पेपर देने गई तो तैयारी उसकी इतनी कमजोर हो गई थी, रात भी जागी हुई थी। अब क्वेश्चन पेपर जब सामने आया और कॉपी जब उसके हाथ में थी तो कलम लेकर लिखे तो उसको याद ही ना आया कि मैं लिखूं क्या। अब क्या कर, अब बेचारी परेशान थी और अल्लाह से दुआ कर रही थी, या अल्लाह मेरी मदद कर, मेरे लिए कुछ बेहतर कर दे। किताबों में लिखा है बेटा, अचानक ऐसा लगा जैसे ये जो सवाल है ना वो जवाब इसकी आंखों के सामने आ गया, बिल्कुल जैसे उसके आंखों के सामने वो जवाब आ गया, और वो धड़ाधड़ जवाब लिखने लग गई। कुदरती तौर पर गैबी मदद हो गई। इसको क्या बोलते हैं, गैबी मदद। अल्लाह की ऐसी मदद हो गई कि अल्लाह ताला ने अम्मी जान की खिदमत की बरकत से उसके इम्तिहान में उसकी इतनी मदद की कि उसका पेपर इतना अच्छा हो गया कि सबसे अच्छे नंबर उसी पेपर में ले लिए। यहाँ बच्चों के इम्तिहान होते तो अम्मी अबू को जवाब ही नहीं देते, अरे ये नहीं करना चाहिए। तो मैंने चल आपको वाक्य भी सुना दूं, इससे भी मोटिवेशन मिलती है। ठीक है, सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। अब कौन सवाल करेगा, पहले यहाँ हुआ था फिर यहाँ हो गया, अब कहाँ हुआ था, यहाँ हुआ था, अब यहाँ, आपकी बारी है, इनकी बारी। ओके सर, थैंक यू।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम अहसान है, निगरान शुरा। मेरा आपसे ये सवाल है कि हमें बताया जाता है कि दरख्त लगाने से माहौल अच्छा होता है और फ्रेश ऑक्सीजन मिलती है, तो फिर ये बड़े लोग दरख्त क्यों काट देते हैं?
दरख्त काटने पर, दरख्त काटने की बेटा कभी कभी जरूरत पड़ती है, लेकिन इसके रूल्स बने, कानून बने, लॉज बने हुए हैं कंट्री वाइड। तो अब जो लोग बेटा कानून, जैसे सड़क पर कोई ट्रैफिक चल रहा था कानून तोड़ता है तो नुकसान होता है ना, इसी तरह ये दरख्त काटने का जो कानून है ना, लोग बेटा उसको तोड़ते हैं, और इसकी वजह से सारी दुनिया में को ऑलमोस्ट कमोबेश सारी दुनिया में बेटा ये प्रॉब्लम है कि दरख्त, ये अल्लाह ताला ने इतनी बड़ी नेमत दी दरख्त कि ये कार्बन डाइऑक्साइड लेते हैं और ऑक्सीजन खारिज करते हैं, ऑक्सीजन देते हैं। तो इससे जो माहौल और जो आलूदगी गंदगी, इसको पोल्यूशन भी बोलते हैं, वो जस्ब कर लेते हैं, तो माहौल बड़ा खुशगवार और सेहतमंद रहता है।
बिल्कुल।
तो अब हुआ ये कि लोगों ने दरख्त काट दिए, अब उसकी बहुत सारी वजूहत हैं दरख्त काटने की, जो कि कई वजूहत ऐसी हैं, रीजन ऐसे हैं कि वो नहीं काटने चाहिए थे और इनको शायद रोका नहीं गया, अब दुनिया भर में प्रॉब्लम शुरू हो गए। तो अब वर्ल्ड वाइड शजरकारी जिसको बोलते हैं दरख्त लगाने का, दावत इस्लामी ने भी ये काम शुरू किया हुआ है। इंशाअल्लाह अमीर सुन्नत ने फरमाया है कि दावत इस्लामी 1 अरब दरख्त लगाएगी, 1 अरब मिन 100 करोड़, تو یہ ممکن ہو سکے گا اگر ہر دعوت اسلامی والا کم از کم 12 درخت لگا لے. تو اب دعوت اسلامی والے بڑی تعداد میں, اگر 12 درخت لگانے کی یا 12 پودے لگانے کی اگر آپ نے ایک روٹین ڈالی, امیر سنت نے بھی ماشاءاللہ پودے لگائے, مجھے بھی پودے لگانے کی سعادت ملی, ہمارے کئی اراکین شورا نے بھی پودے لگائے, چند تھوڑے مناظر دیکھیے آپ. صلو علی الحبیب صلی اللہ تعالی, تو ابھی شجرکاری اس مہم میں حصہ لیں, پودے لگائیں. اور دعوت اسلامی نے ایک رسالہ میں دیا ہے درخت لگانے سے متعلق, جو احمدی چینل کی اسکرین پہ دیکھ رہے ہوں گے, اسے بھی پڑھ کر لگائیں گے تو انشاءاللہ درست بھی لگائیں گے, اور جو اس کے جو اس کی جو ضروریات ہیں اس کو بھی اللہ چاہتا پورا کریں گے. تو بلا وجہ درخت کو کاٹنا نہیں چاہیے, اور جو اس کے متعلق رولس ریگولیشنس ہیں, قانون ہیں, اصول ہیں, اس پر عمل کرنا چاہیے.
نگرانی شورا, لوگ کہتے ہیں درخت لگانے سے بارش ہوتی ہے.
بارش بیٹا ہوتی تو اللہ کے حکم سے ہے نا, لیکن ہو سکتا ہے کہ درخت یہ اس میں کوئی اپنا اہم کردار ادا کرے. درخت نیچے سے پانی لیتے ہیں نا, پانی زمین سے وہ پانی لیتے ہیں, تو بڑے درخت ہوتے ان کو پانی دینے کی ضرورت نہیں ہوتی. پودا ہوتا ہے نا, اس کو پانی دینے کی ضرورت ہوتی. درخت اپنی جڑوں سے زمین سے اپنا پانی خود ہی لے رہے ہوتے ہیں. اب درخت سائنٹیفک پوائنٹ آف ویو پر ہو سکتا ہے کہ بارشوں میں درخت کے ہونے کا کوئی پوزیٹیو اثر پڑتا ہوگا, لیکن بیسیکلی بنیادی طور پر بیٹا بارش اللہ ہی کے حکم سے ہوگی. اللہ جب چاہے گا بارش ہوں گی, اور اللہ نہیں چاہے گا تو بارش نہیں ہوگی. بادل بھی اللہ کے حکم سے چلتے ہیں, بادل اللہ کے حکم سے برستے ہیں. آپ کو یاد ہوگا نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم جب بارش کے لیے دعا کے لیے ہاتھ اٹھاتے تو اللہ بارش برسا دیتا تھا, یا اللہ ہمیں بارش عطا کر, اتنے اتنے حصے میں عطا کر, تو اتنے حصے میں بارش برستی تھی جتنے حصے میں ہمارے نبی پاک اللہ سے دعا کرتے تھے. اور ہمارے نبی پاک اللہ کے آخری نبی محمد عربی صلی اللہ علیہ وسلم جب دعا کرتے تو بارش رک بھی جاتی تھی. وہ اعلی حضرت کا شعر ہے نا, جن کو سوئے آسماں پھیلا کے جل تھل بھر دیے, صدقہ ان ہاتھوں کا پیارے ہم کو بھی درکار ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.